यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। केन्द्रीय सदस्यमा सबैभन्दा बढ़ी मत अर्थमन्त्री समेत रहनुभएका डाक्टर सोडिम वाग्लेले पाउनु भएको छ। वाग्लेले खुलातर्फ 2607 मत प्राप्त गर्नुभएको छ भने प्रवासबाट 49 मत गरी 2656 मत प्राप्त गर्नुभएको छ। त्यस्तै दोस्रो धेरै मत कानून मन्त्री समेत रहनुभएकी नेत्री सोभिता गौतमले प्राप्त गर्नुभएको छ। रासोपा निर्वाचन आयोगले दिएको जानकारी अनुसार गौतमले 2594 मत प्राप्त गर्नुभएको छ। त्यस्तै शिशिर खनालले 2495, मनिष झाले 2237, गणेश पराजुलीले 2045, कविन्द्र बुर्लाकोटीले 2184, विपिन कुमार आचार्यले 2126, शंकर श्रेष्ठले 1484, क्रान्ति शिखा धिताले 1499 मत प्राप्त गर्नुभएको छ। राजुनाथ पाण्डेले 1812, अनुष्का श्रेष्ठले 1353, तोसीमा कार्कीले 2257, विराज भक्त श्रेष्ठले 2094 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी पदाधिकारीका लागि निर्वाचन भएको छ। रासोपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति एकजना, महिला सहित तीनजना, महामन्त्री दुईजना, सहमहामन्त्री एक, महिला सहित पाँचजना, कोषाध्यक्ष एकजना, सहकोषाध्यक्ष दुईजना, एकजना प्रवक्ता र सहप्रवक्ता तीनजना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ। 19 सदस्यीय पदाधिकारी रहने रासोपामा 3 उपसभापति मध्ये एकजना मनोनित गर्ने व्यवस्था विधानले गरेको छ। त्यस्तै 2 महामन्त्री मध्ये एकजना र 5 सहमहामन्त्री मध्ये 2 मनोनित हुने व्यवस्था विधानमा रहेको छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट पार्नु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनुभयो। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने पनि उल्लेख गर्नुभयो। तर आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भइरहेका नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति भने उहाँले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गाली गलौज वा असम्मानजनक टिप्पणी नगर्न अनुरोध पनि गर्नुभएको छ। यसैबीच परीक्षाको विश्वसनीयता र विद्यार्थीको संशयलाई सम्बोधन गर्न सरकारले समिति गठन गरेको जानकारी पनि मन्त्री पोखरेलले दिनुभएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालासँग राय सुझाव माग गरेको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 5 वर्ष चक्र पूरा भएकाले त्यसमा पुनरावलोकन गर्नका लागि पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा राय सुझाव माग गरेको हो। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको गत वैशाख 11 गते शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 बैठकले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमे संचार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। चितवनमा हिजो संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै संचारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह समेत गर्नुभयो। मन्त्री तिमिल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति, नियम र कानून संशोधन मार्फत संचार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। फरक प्रसंगमा मन्त्री तिमिल सिन्हाले वर्तमान सरकार देश र जनतालाई केन्द्रमा राखेर नागरिकले अनुभूत गर्ने गरी काममा क्रियाशील रहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। मन्त्रालयले उपलब्ध खोपको व्यवस्थित वितरण तथा व्यवस्थापन मार्फत सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। सशस्त्र प्रहरी बलले मनसूनजन्य विपद प्रतिकारका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसून प्रतिकारे बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको हो। सशस्त्र प्रहरीले हिमाल पहाड़ र तराईका 16 स्थानमा स्थायी रूपमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले बताउनुभयो। यस वर्षको मनसूनजन्य विपदसँग जुझ्नका लागि 8180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने पनि बताउनुभयो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ़न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधमा आज बिहान 6 बजेदेखि भोलि साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा माटो हिलो र लेदोलाई निकालेर सफा गरिने भएकाले महाकाली नदीमा जलस्तर बढ़न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो। उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने सम्बन्धी भारतीय पक्षबाट पत्राचार भएकाले तोकिएको समयमा पूर्व सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले बताउनुभयो। यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका नागरिकलाई पूर्व सतर्कता अपनाउन सूचना जारी गरिसकेको छ। भक्तपुरमा बर्ड फ्लू पुष्टि भएको छ। चाँगु नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगु नारायण 2, 8 र 9 पालिएका 38,795 कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमिक श्रेष्ठले जानकारी दिनुभयो। जिल्लामा 48,173 कुखुरा नष्ट गरिएको जानकारी दिँदै उहाँले बर्ड फ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताउनुभयो। भेनेजुएलामा गएका 2 ठूला शक्तिशाली भूकम्पका कारण कम्तीमा 164 जनाको मृत्यु भएको छ। भूकम्पमा परि 1,000 भन्दा बढ़ी घाइते भएको र ठूलो संख्यामा भवन लगायतका संरचनामा क्षति पुगेको बताइएको छ। राजधानी काराकासको पश्चिमी क्षेत्रमा गएको 7.2 र 7.5 म्याग्निच्युडको भूकम्प भेनेजुएलामा सन् 1900 सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वेक्षक अधिकारीहरूले जनाएका छन्। फ्रान्स, स्पेन, चीन, भारत, ब्राजिल र अमेरिकाले तत्काल सहयोग र उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। र जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको न्यूजर्सी स्टेडियममा भएको खेलमा जर्मनीलाई 2-1 गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो। खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो। खेल शुरू भएको दोस्रो मिनटमा लेरोय सानेलले गोल गरेपछि जर्मनीले अग्रता लिएको हो। त्यसपछि खेलको 9 मिनटमा इक्वेटरका निल्सन एंगुलोले गोल गर्दै खेललाई 1-1 गोलको बराबरीमा ल्याए। खेलको दोस्रो हाफको 77 मिनटमा इक्वेटरका अर्का खेलाड़ी लियो गोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र इक्वेडरले जर्मनीमाथि जित निकाल्यो। यसैबीच हिजै भएको यसै समूहको अर्को खेलमा कुरासाओसँग जित निकाल्दै आइभेरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आइभेरी कोस्टले कुरासाओ विरूद्ध 2-0 गोल अन्तरको जित निकालेको हो। खेलमा आइभेरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे। उनले खेलको 7 मिनट र 64 मिनटमा गोल गरेका हुन्। समूह ईमा इक्वेडरसँग पराजित भएको जर्मनी 6 अंक जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ भने समान अंक बनाएको आइभेरी कोस्ट गोल अन्तरका आधारमा उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको छ। त्यस्तै इक्वेडर पनि तेस्रो भएका टोली मध्ये उत्कृष्ट 8 पर्दै नकआउट चरणमा पुगेको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।